أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين والحمد لله رب العالمين والصلاة والسلام على محمد وآله الطاهرين اللهم صل على محمد وآل محمد أما بعد دوستو سب سے پہلے آپ سبھی حضرات کی خدمت میں سلام عرض کرتا ہوں. ایک بار پھر ہم آپ کی خدمت میں اپنے پروگرام کو لے کر حاضر ہوئے ہیں. پچھلے پروگرام میں ہم نے معاملہ سلف کے بارے میں گفتگو کی تھی اور اس کے احکام کو اور اس کے شرائط کو بیان کیا تھا. معاملہ سلف یعنی وہ معاملہ کہ جس میں قیمت پہلے ادا کر دی جائے اور جو چیز خریدی گئی ہے اس کو بعد میں لیا جائے. اب یہاں پر ہم اسی معاملے کے اسی تجارت کے کچھ احکام بیان کریں گے اور اس کے بعد پھر سود اور بیاج کی تجارت کے سلسلے میں گفتگو کریں گے. یہاں پر چند ایک احکام بیان کرنا مقصود ہے, جن میں سے سب سے پہلا حکم یہ ہے کہ اگر کسی شخص نے کوئی چیز سلف کے طور پر خریدی ہے, یعنی پیسہ پہلے ادا کر دیا ہے اور جو چیز خریدی ہے اس کو بعد میں اپنے قبضے میں اپنے انڈر میں لے گا, تو جب تک جو مدت معین کی گئی ہے, مثال کے طور پر مدت معین کی گئی ہے کہ 3 مہینے بعد اس کو اپنے قبضے میں لے گا, تو جب تک وہ مدت پوری نہیں ہو جاتی تب تک اس گراہک کو یہ حق حاصل نہیں ہے کہ وہ اس چیز کو کسی دوسرے کو بیچ دے. لیکن جب مدت پوری ہو جائے تو چاہے اس نے اس چیز کو اپنے قبضے میں لیا ہو یا نہ لیا ہو, اس کو بیچنے کا حق حاصل ہے. مثال کے طور پر ایک انسان نے ایک مکان خریدا اور مکان کے پیسے ادا کر دیے ہیں, لیکن مکان ابھی نہیں لیا ہے اور 3 یا 6 مہینے بعد اپنے قبضے میں لے گا, تو اس معاملے کو معاملے سلف کہتے ہیں اور اس تجارت کو سلف کے عنوان سے یاد کیا جاتا ہے. اب ایسی صورت میں جب تک یہ مدت پوری نہیں ہو جاتی ہے, چاہے 3 مہینے ہو یا 6 مہینے ہو یا اس سے کم اور زیادہ, وہ مدت پوری نہیں ہو جاتی ہے جو معین کی گئی ہے کہ اتنی مدت میں یہ ہم اپنا سامان یا اپنی چیز اپنی ملکیت اپنی زمین اپنے قبضے میں لے لیں گے جو ہم نے خریدی ہے, جب تک یہ مدت پوری نہیں ہو جاتی ہے تب تک اس خریدار کو اس گراہک کو یہ حق حاصل نہیں ہے کہ یہ اسی سامان کو کسی اور کے حوالے کر دے, کسی اور کو بیچ دے. لیکن جب مدت پوری ہو جاتی ہے تو چاہے اس نے اپنے اختیار میں اس مکان کو اس زمین کو اس چیز کو نہ لیا ہو تب بھی اس کو حق حاصل ہے کہ کسی دوسرے کو بیچ دے. یہ پہلا مسئلہ. دوسرا مسئلہ یہ ہے کہ جو انسان سلف کے طور پر کسی چیز کو بیچ رہا ہے, اگر وہ مدت معین پر یعنی جب مدت معین ہو جائے, قیمت پہلے لے چکا ہے لیکن اب مدت آ گئی ہے اس سامان کو دینے کی جس نے خریدا ہے اس کو, تو جس وقت وہ اس چیز کو دے رہا ہے اگر وہ جو چیز معین کی گئی تھی خریداری کے وقت اس کے علاوہ کوئی اور چیز دیتا ہے یا وہی چیز دیتا ہے لیکن جس قیمت کی چیز معین کی گئی تھی اس سے کم قیمت کی چیز گراہک کو دیتا ہے, تو ایسی صورت میں جو ہے وہ گراہک جو ہے اس کو حق حاصل ہے کہ وہ اس کی چیز کو قبول نہ کرے اور معاملے کو ختم کر دے. لیکن اگر اسی پر راضی ہو جائے جو بیچنے والا دے رہا ہے تو بھی معاملے میں کوئی اشکال نہیں ہے اور یہ تجارت صحیح ہے. مثال کے طور پر ایک انسان نے دوسرے انسان کو مثال کے طور پر کوئی چاول بیچا, 10 کلو چاول, اچھا والا چاول جس کی قیمت جو ہے وہ زیادہ ہے, اور معاملہ طے ہو گیا اور گراہک نے جو ہے وہ پیسے ادا کر دیے ہیں, لیکن طے یہ ہوا ہے کہ چاول جو ہے وہ 10 دن کے بعد یا 20 دن کے بعد اپنی تحویل میں اور اپنے قبضے میں لے گا. لیکن جب لینے کا وقت آتا ہے تو بیچنے والا اس کو چاول کے بجائے گیہوں دے دیتا ہے, تو اس صورت میں گراہک چاہے تو معاملے کو باطل کر سکتا ہے اور اپنے پیسے واپس لے سکتا ہے. یا یہ کہ گیہوں نہیں دیتا ہے چاول ہی دیتا ہے, لیکن اس نے مہنگے والے چاول خریدے تھے, مہنگے چاول کی قیمت دی تھی, لیکن یہ سستے والے چاول لا کر اس کو دے رہا ہے تو ایسی صورت میں بھی یہ گراہک معاملے کو باطل کر سکتا ہے، توڑ سکتا ہے اور اپنے پیسے واپس لے سکتا ہے. لیکن اگر دونوں صورتوں میں گراہک جو ہے راضی ہو جائے کہ ٹھیک ہے جو آپ دے رہے ہیں ہم اسی کو قبول کر لیتے ہیں، تو ایسی صورت میں تجارت صحیح ہے اور انسان چاہے تو اسی پر راضی ہو سکتا ہے اور شرعی اعتبار سے کوئی اشکال نہیں ہے. تیسرا مسئلہ یہ ہے کہ جس چیز کو بیچا گیا ہے سلف کے طور پر، یعنی قیمت پہلے ادا کر دی گئی ہے لیکن سامان یا چیز یا ملکیت جو بھی ہے وہ بعد میں لی جائے گی، اگر جو مدت معین کی گئی ہے دینے کے لیے اس مدت میں وہ چیز نایاب ہو جائے، کمیاب ہو جائے، یعنی وہ چیز اصلا بازار میں مارکیٹ میں نظر نہ آئے، تو ایسی صورت میں جو ہے اور اس کو مہیا بھی نہ کیا جا سکے، کہیں سے تیار بھی نہ کیا جا سکے، نہ لایا جا سکے، تو اس صورت میں جو ہے وہ گراہک معاملے کو توڑ سکتا ہے اور یہ بھی کر سکتا ہے کہ انتظار کرے یہاں تک کہ وہ چیز مہیا ہو جائے. مثال کے طور پر ایک انسان نے کسی سے آم خریدے اور پیسے ادا کر دیے ہیں، مدت بعد میں رکھی ہے کہ بعد میں ہم آپ سے آم لے لیں گے، لیکن اتفاق کی بات یہ ہے کہ آم جو لینے کی مدت معین کی تھی وہ آم کی فصل سے بھی موافق تھی، یعنی ایسا وقت معین کیا تھا کہ جس میں آم کی فصل لگتی ہے، لیکن اتفاق یہ ہوا کہ اس سال جو ہے وہ آم کی فصل اچھی نہیں ہوئی یا خراب ہو گئی یا کوئی بھی ایسی مشکل پیش آ گئی کہ جس کی وجہ سے آم نایاب ہو گیا ہے، تو ایسی صورت میں گراہک کو حق حاصل ہے کہ وہ اس خرید اور فروش کو، اس معاملے کو باطل کر دے یا اسی طریقے سے جو ہے وہ انتظار کرے تاکہ جو ہے وہ آم مہیا ہو جائے اور بیچنے والا گراہک کے حوالے کر سکے. یہ تین حکم تھے جو معاملے سلف کے متعلق تھے جو ہم نے آپ کے سامنے بیان کیے. اب اس کے بعد ہم گفتگو کریں گے معاملہ ربوی کے بارے میں، یعنی سود والی تجارت، بیاج والی تجارت. دیکھیں بیاج جو ہے وہ دو طرح کا ہوتا ہے، ایک تو تجارت میں بیاج ہوتا ہے اور ایک قرض میں ہوتا ہے، یعنی سود یا تو تجارت میں ہوتا ہے یا قرض میں ہوتا ہے. قرض میں جو سود ہے وہ سب جانتے ہیں، مثال کے طور پر سود قرض میں اس طریقے سے ہوتا ہے کہ کسی کو 10,000 روپیے قرض دیں اور اس سے جو ہے وہ جب تک وہ ہمارے قرض کو واپس نہ کرے تب تک جو ہے وہ ماہانہ اس 10,000 پر کچھ لیتے رہیں. مثال کے طور پر 10,000 قرض دیں اور اس سے کہیں کہ جب تک آپ ہمارے قرض کو ادا نہیں کرتے تب تک آپ کو ہر 10,000 روپیے کے اوپر ہم کو 1,000 روپیہ یا 500 روپیہ دینا پڑے گا، یا اس طریقے سے دے کے 10,000 روپیہ ہم آپ کو دے رہے ہیں لیکن جب آپ اس کو واپس کریں گے مثال کے طور پر 6 مہینے بعد یا 1 سال بعد تو آپ ہمیں 10,000 کے بجائے 12,000 روپیے دیں گے. اس کو کہتے ہیں سود قرض میں. لیکن ایک ہوتا ہے تجارت میں سود. تجارت میں سود کس طریقے سے ہوتا ہے؟ تجارت میں سود اس طریقے سے ہوتا ہے کہ انسان کسی سے کوئی چیز لے اور اس کے بدلے میں اس کو کوئی چیز دے، لیکن دونوں میں سے ایک انسان وہ زیادہ لے، یعنی بیچنے والا کم دے اور زیادہ لے، یا دوسرا انسان اسی طریقے سے کم لے اور زیادہ دے، اس کو جو ہے وہ بیاج کہا جاتا ہے. اور اس کی دو شرطیں ہیں، اگر دونوں شرطیں پائی جاتی ہیں تو بیاج صحیح ہے، یعنی اس کو بیاج اور سود کا معاملہ کہا جائے گا، لیکن اگر یہ دو شرطیں موجود نہ ہوں تو پھر اس تجارت کو سود والی تجارت نہیں کہا جائے گا. وہ دو شرطیں کیا ہیں؟ وہ دو شرطیں یہ ہیں کہ سب سے پہلی بات تو یہ ہے کہ جو دو چیزیں آپس میں دو لوگ لین دین کر رہے ہیں وہ دونوں چیزیں عام طور پر ایک ہی جنس کی مانی جاتی ہوں. مثال کے طور پر گیہوں دے کر گیہوں لینا، چاول دے کر چاول لینا، مونجی دے کر مونجی لینا، دھان دے کر دھان لینا، یا اسی طریقے سے ایک ہی طرح کے پھل لے کر پھل دینا، ان سب اگر ایسا کر رہا ہے اور کم دے رہا ہے زیادہ لے رہا ہے، مثال کے طور پر 10 کلو گیہوں دیتا ہے اور اس کے بدلے میں 11 کلو گیہوں لیتا ہے، تو اس کو سود کہتے ہیں اور بیاج کہتے ہیں. دوسری صورت یہ ہے، دوسری شرط یہ ہے کہ جن چیزوں کو لین دین کیا جاتا ہے اور تجارت کیا جاتا ہے وہ या तो तोलने वाली हो, यानी उनको तोला जाता हो, वजन किया जाता हो, 1 किलो 2 किलो, जैसा कि आमतौर पर चावल, गेहूं, सेब और सब्जियां अक्सर जो हैं वो तोल कर बेची जाती हैं, या फिर उनको नापा जाता हो, जैसे कि दूध लीटर से नापा जाता है, या इसी तरीके से ज़मीन वगैरह पैमाने से नापी जाती है और मीटर और गज़ के ज़रिए से। लिहाजा अगर 10 मीटर ज़मीन देकर 11 मीटर ज़मीन ले तो ये ब्याज में शुमार होगा। दोस्तों, ये दो शर्तें थी कि जिनके साथ अगर तिजारत में ये शर्तें पाई जाती हैं तो वो तिजारत जो है वो सूद वाली तिजारत है और हराम है। यानी जो चीज़ें लेन देन की जा रही हैं दोनों एक ही जिन्स की हों, जैसे गेहूं देकर गेहूं लेना, 10 किलो गेहूं देना और 11 किलो गेहूं लेना। दूसरे ये कि जो चीज़ बेची लेन देन की जा रही है वो दोनों की दोनों चीज़ें जो हैं या तो वज़न किया जाता हो या फिर उनको नापा जाता हो। अब यहाँ पर हम कुछ अहकाम बयान करेंगे मामले रबवी के सिलसिले में, यानी सूद वाले मामले के सिलसिले में, जिनमें से सबसे पहला हुक्म ये है कि अगर कोई चीज़ देकर, अगर कोई चीज़ किसी को हम दे रहे हैं और उसको तोला जाता है या नापा जाता है और उसके बदले में वही चीज़ ज़्यादा ले रहे हैं, उससे ज़्यादा ले रहे हैं, मिसाल के तौर पर 10 किलो गेहूं दे रहे हैं और उसके बदले में उससे 11 किलो गेहूं ले रहे हैं, तो फुकहा और मराजे फरमाते हैं कि ये सूद भी है और हराम भी है, यानी ऐसी तिजारत बातिल है और अगर कोई इंसान करता है तो उसने गोया हराम काम किया है। यहाँ तक कि जो गेहूँ हम ले रहे हैं, हमारा गेहूँ अच्छा हो, हमारा गेहूँ साफ़ हो, और जो इंसान हमको गेहूँ दे रहा है उसका गेहूँ साफ़ ना हो या उसका गेहूँ ज़्यादा अच्छा वाला ना हो, या हम अगर चावल दे रहे हैं 10 किलो, हमारे चावल ज़्यादा अच्छे हों और उससे जो 12 किलो चावल ले रहे हैं उसके चावल ज़्यादा अच्छे वाले ना हो, हमारे चावल की कीमत ज़्यादा हो, उसके चावल की कीमत कम हो, तब भी फुकहा फरमाते हैं कि अगर चावल के बदले में चावल लेन देन कर रहे हैं, गेहूं के बदले में गेहूं लेन देन कर रहे हैं, तो चाहे एक में ऐब पाया जाता हो, एक की कीमत कम हो, एक की ज़्यादा हो, एक अच्छा हो, एक में कोई ऐब मौजूद हो, तब भी जो है वो ज़्यादा नहीं लिया जा सकता। अगर ज़्यादा लेते हैं तो वो रिबा भी है, यानी सूद भी है और हराम भी है। अब यहाँ पर चंद एक मिसालें हम आपके सामने पेश करते हैं कि जिनको सूद की तिजारत कहा जाता है। मिसाल के तौर पर अगर कोई इंसान एल्युमिनियम की कोई चीज़ बनी हुई किसी चीज़ बनी हुई चीज़ को खाली एल्युमिनियम के साथ जो है वो लेन देन करता है, यानी एक तरफ तो कोई चीज़ बनी हुई है, कोई देग है, कोई पतीली है, और दूसरी तरफ खाली एल्युमिनियम है, कुछ बना हुआ नहीं है, लेकिन दोनों को चूंकि वज़न किया जाता है, अब ये जो है वो जो ख़राब है या पुरानी पतीलियां हैं या खाली एल्युमिनियम है उसको देता है, और मिसाल के तौर पर 1 किलो देता है और आधा किलो की पतीली, नई पतीली उससे ले लेता है, तो फुकहा और मराजे फरमाते हैं कि ये सूद भी है और हराम भी है ये तिजारत, यानी ऐसी तिजारत नहीं करना चाहिए। दूसरे एक इंसान जो है वो आला किस्म के चावल देता है और उसके बदले में कम कीमत के चावल जो है जिनकी अहमियत कम है उनको लेता है और 10 किलो देकर मिसाल के तौर पर 12 किलो लेता है, तो ये हराम है और सूद है। इसी तरीके से कोई इंसान सादा सोना सिक्के के तौर पर या बिस्किट के तौर पर किसी जवाहरी को देता है और उससे कोई अंगूठी लेता है या कोई गले का हार लेता है, लेकिन देता ज़्यादा है और लेता कम है, ये भी सूद है और ऐसा मामला नहीं करना चाहिए। या इसी तरीके से कोई इंसान अगर देसी घी किसी को देता है और उसके बदले में उससे पनीर लेता है, और मिसाल के तौर पर 1 किलो देसी घी देता है और 2 किलो पनीर ले लेता है, या 1 किलो देसी घी देता है और 1.5 किलो क्रीम ले लेता है, तो ये मामला भी जो है वो सूद है और हराम है, ऐसे मामले को नहीं करना चाहिए, ऐसी तिजारत नहीं करना चाहिए। अब सवाल ये होता है कि जनाब ये तो सबको मालूम है कि देसी घी की कीमत जो है वो पनीर से ज़्यादा है और देसी घी की कीमत जो है वो क्रीम से ज़्यादा है, इसी तरीके से चावल जो आला दर्जे का है उसकी कीमत जो है वो कम दर्जे के चावल से ज़्यादा है, या इसी तरीके से जो सोना बना हुआ है जिसकी अंगूठी बनी हुई है या हार बना हुआ है उसकी कीमत जो है वो सादे सोने से ज़्यादा है, फिर इसको रिबा और हराम क्यों कहा गया है और इससे बचने का क्या तरीका है? तो दोस्तों इससे बचने का ये तरीका है कि अगर हम किसी से एक ही चीज़ का लेन देन करना चाहते हैं, चावल का चावल से, गेहूं का गेहूं से, सोने का सोने से या घी का पनीर से, तो इसकी सूरत ये है कि हम बजाय इसके के उससे गेहूं देकर गेहूं लें, हमारे गेहूं की कीमत ज़्यादा है उसकी गेहूं की कीमत कम है, तो बजाय इसके कि हम उससे गेहूं दें और उससे गेहूं लें, 10 किलो दें 12 किलो लें, इसके बजाय हम ये कर सकते हैं कि उसको अपना गेहूं बेचें और हमारे गेहूं की जो कीमत हो उस कीमत के गेहूं उससे ले लें। अब जो हमारे गेहूं की कीमत है, जो हमारे गेहूं के पैसे हैं जो हमने उसको बेचा है और जो पैसे हमको मिले हैं, उस पैसे में चाहे 10 किलो गेहूं आए या 12 किलो गेहूं आए हम ले सकते हैं, इसमें कोई एतराज़ नहीं है। क्यों? इसलिए कि हमने यहाँ अपने गेहूं को बेचा है, उससे पैसे लिए हैं और फिर उसको पैसे देकर उसके गेहूं को खरीदा है, यहाँ पर हमने जो है वो गेहूं को गेहूं से नहीं बदला है। इसी तरीके से जो है अगर कोई सोने से सोना बदलना चाहता है तो वो पहले अपने सोने के बिस्किट को बेचे और फिर उस पैसे से जो बिस्किट को बेचकर पैसे हासिल हुए हैं उस पैसे से अंगूठी खरीद ले। अब चाहे वो सोने की मकदार से जो हमारा सोने का बिस्किट था उससे कितना भी कम हो, लेकिन चूंकि हमने सोने को सोने से नहीं खरीदा है बल्कि बिस्किट को बेचकर उससे जो पैसे मिले हैं उससे दूसरे सोने को खरीदा है, लिहाजा ना ये सूद है और ना ही हराम है। दोस्तों इसी के साथ हमारा प्रोग्राम तमाम होता है, फिर मिलेंगे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।